नमस्कार, स्वागत छ रेडियो कार्यक्रम न्यायिक संवादमा। प्रविधि संयोजनमा मित्र निराजन बगालेसँगै आवाजबाट म घनश्याम गौतम। रेडियो कार्यक्रम न्यायिक संवाद सामुदायिक रेडियो गलगोटा एफएम 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galgotafm.com मार्फत संसारभर एकैसाथ प्रसारण हुन्छ हरेक हप्ताको शुक्रबार बिहान 7:30 बजे। कार्यक्रमको पुनः प्रसारण आइतबार बेलुका 7:30 बजे र सोमबार बिहान 10:30 बजे सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम न्यायिक संवादको यो श्रृङ्खलामा हामीले विशेष गरी पछिल्लो समय चुचुल्के गाउँको कथामा आधारित रेडियो नाटक प्रसारण गर्दै आइरहेका थियौँ। आज पनि त्यो रेडियो नाटकको फरक अङ्कको रूपमा हामीले पछिल्लो समय नाटकमा उब्जेका प्रश्नको जिज्ञासाको जवाफ मात्र होइन, त्यो नाटकले निम्त्याएका समस्या र समाधानका उपाय सँगसँगै मेलमिलापकर्ताले कस्ता खालको भूमिकाहरू निर्वाह गर्नुपर्छ, त्यो कतै पात्रको रूपमा र व्यक्तिले कसरी चाहिँ मेलमिलाप गरिरहेका छन्, त्यो अभ्यास कसरी अगाडि बढिरहेको छ र गर्नुपर्ने के थियो, कानुन त के थियो, प्रक्रियागत रूपमा के थियो र समग्र न्यायिक समितिको क्षेत्राधिकारभित्र मेलमिलापकर्ताहरूको क्षमता विकास गर्न के गर्नुपर्छ, यो विषयसँग सम्बन्धित रहेर आजको कार्यक्रम न्यायिक संवादमा कुराकानी गर्नेछौँ। आज हामीसँग कुराकानी गर्नका लागि मेलमिलापकर्ता तथा मेडिएसन नेपालका कोषाध्यक्ष विमल गेवाली हाम्रो स्टुडियोमा हुनुहुन्छ। स्वागत छ सर तपाईँलाई कार्यक्रम न्यायिक संवादमा।
हजुर, धन्यवाद घनश्याम सर।
आरामै हुनुहुन्छ? यो संयोगको हिसाबले पनि अब तपाईँ आफै पनि मेलमिलापकर्ता हुनुहुन्छ, हामी कार्यक्रम न्यायिक संवादमा छौँ र धेरैजसो मेलमिलापकर्ताहरूको अभ्यास जिज्ञासा तपाईँबाट केही मेटाउने कोसिस चाहिँ गर्नेछौँ आजको कार्यक्रममा। सुरुवात कहाँबाट गरौँ, मेलमिलापकर्ताको अभ्यासबाटै गरौँ अथवा सुरुवातकै हिसाबले कहाँबाट गरौँ सर?
हुन्छ, अब सुरुवात गर्दाखेरि मेलमिलाप के हो भन्ने कुरामा पनि सरल भाषामा के हुनसक्छ त्यो पनि अलिकति।
सामान्यत अहिले मेलमिलापकर्ताहरू नेपालमै हेर्ने भने करिब 20,000 संख्यामा छन् भन्ने चाहिँ प्रारम्भिक जानकारी आउँछ, तर 20,000 मान्छे सक्रिय छन् भन्ने कुराहरू चाहिँ आउँदैन। खास मेलमिलापकर्ताको तालिम मात्रै लिए, तालिम लिएनन्, खास मेलमिलापकर्ता के हुनु पर्थ्यो भन्ने मेरो जिज्ञासा।
यस्तो छ, अब 20,000 भनियो तर डाटा त्यो ठ्याक्कै यति छन् भन्ने डाटा तथ्याङ्क अहिलेसम्म कहीँ उपलब्ध छैन, यो देखिएको छैन। अब हामीसँग नेपालभर मेलमिलाप सम्बन्धी अनुगमन गर्ने अथवा मेलमिलापको कार्यलाई अगाडि बढाउने एउटा बडी छ, जसलाई मेलमिलाप परिषद भनिन्छ, त्यो रामशाहपथमा सर्वोच्च अदालतको प्राङ्गणभित्र छ। मेलमिलाप परिषदसँग पनि ठ्याक्कै यतिजना सामुदायिक क्षेत्रमा काम गर्ने मेलमिलापकर्ताहरू अथवा अन्य क्षेत्रमा काम गर्ने मेलमिलापहरू यति नै जना छन् भन्ने एकिन तथ्याङ्क छैन। त हालाकि अदालतमा काम गर्ने मेलमिलापकर्ताहरूको डाटा, सूचीकृत मेलमिलापकर्ताको डाटाहरू चाहिँ छ।
यो तथ्याङ्कको हिसाबले मात्रै बढ्ने र गुणात्मक त्यसको नतिजा चाहिँ नआउने अभ्यास देखियो कि पछिल्लो समय पनि विभिन्न गाउँपालिका नगरपालिकाहरूले मेलमिलापकर्ताका लागि भनेर क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने तालिमहरू दिने त गरि नै रहेका छन्, तर एउटा तालिमबाट सक्रिय 10 मेलमिलापकर्ता उत्पादन हुन सक्ने अथवा सक्रिय रूपमा काम गर्ने अवस्था चाहिँ अहिले पनि देखिएको छैन, खास समस्या कहाँनिर रहेछ सर?
यस्तो, अब त्यसमा अलिकति रुचि इन्ट्रेस्ट पनि जाग्नु पर्यो पहिलो कुरा होइन। दोस्रो के छ भन्दाखेरि स्थानीय स्तरमै मेलमिलाप पद्धति अथवा मेलमिलाप प्रक्रिया यो हो भन्ने कुरा हामीले बुझाउन सकेनौँ, अझै पनि सकिरहेको छैनौँ, किनभने अहिले अब यो पहिलो अनुभव पनि हो जुन स्थानीय सरकार सञ्चालन ऐन आएपछि गाउँपालिका नगरपालिकामा जुन मेलमिलाप पद्धतिको प्रयोग गर्ने भनेर जुन ऐनमा राखियो यो त पहिलो हो। अब यो जुन अहिलेको स्थानीय सरकारहरू छ, यो स्थानीय सरकारले यसको जग बनाउँदै बिस्तारै जाँदै गरेको अब जानुपर्छ भन्ने मलाई लाग्छ। यसले जग बचाएपछि पछि आउने अब यसपछि आउने स्थानीय सरकारहरूमा चाहिँ यो राम्रै भनौँ न, यो मेलमिलाप पद्धति सम्बन्धमा सबैलाई बुझाइसकेपछि, सबैलाई जानिसकेपछि हो यो यस्तो रहेछ भन्ने थाहा भएपछि यसको महत्त्व पनि बढ्छ र यसको यो भनौँ न एक्टिभ हुने जुन खालको हुनुपर्ने थियो त्यो पनि देखिन्छ जस्तो लाग्छ मलाई।
मेलमिलाप शब्द भनेको मेलमिलापकर्ताले जसरी भए पनि मिलापत्र गरिदिने भन्ने चाहिँ साधारण बुझाइ छ,
हजुर
हुनुपर्ने चाहिँ के थियो?
यस्तो, मिलापत्र फरक हो, मेलमिलाप फरक हो। जुन अदालतमा गरिन्छ, हामी दुई त बिच जुन अदालतको अहिलेको देवानी संहिताले राखेको व्यवस्था छ त्यो अनुसार हुने मेलमिलापलाई मिलापत्र भनियो तर मेलमिलाप केन्द्रबाट सूचीकृत मेलमिलापकर्ताहरूद्वारा जुन उहाँहरूको सहजीकरणको कार्य अथवा सहयोगी भूमिकामा बसेर जुन किसिमको विवाद समाधान गरिन्छ त्यसलाई चाहिँ मेलमिलाप भन्छ।
सामान्यतया मेलमिलाप प्रतिको आकर्षण अझै पनि तपाईँले भने जस्तै सामान्य मान्छेले बुझ्न सकिरहेका छैन,
एकदमै एकदमै,
तसर्थ प्रहरीलाई पनि बढी चाहिँ न्यायको साथी बनाएका हुन् कि,
एकदमै, किन भन्दाखेरि राज्यको यो त अगाडिदेखि नै थियो नि, प्रहरी भनौँ जिल्ला प्रशासन कार्यालयदेखि लिएर जहाँ विवाद हेर्ने गरिन्छ नि, अब त्यो त राज्यको अङ्ग हो, अनि एउटा सुरुमै सोच के आउँछ भने कुनै विवाद परेपछि यहाँ जाने भन्ने त्यो सोचको विकास त अगाडिदेखि नै छ, अब जाने पनि त्यही मान्छेहरू, त्यो किन भन्दाखेरि यो मेलमिलाप पद्धति सम्बन्धमा अझै राम्ररी बुझाउन सकेका छैनौँ।
अहिले यो अभ्यास पनि अलिक फरक छ, जस्तो मेलमिलापकर्ताका लागि तालिम भनेर समाजमा अगुवाई गर्ने व्यक्तिका लागि त दिइन्छ तालिम, विशेष गरेर हामी मेडिएसन नेपालले कसरी काम गरिरहेको छ त्यो विषयमा पनि दोस्रो खण्डमा कुराकानी गरौँला। यद्यपि जुन झगडा गर्ने लेभलमा भनौँ न तल्लो तहमा घर परिवारको तहमा श्रीमान श्रीमती बीच झगडा हुन्छ, झगडा भइसकेपछि हाम्रो प्रारम्भिक तहमा मेलमिलाप गर्ने अथवा हाम्रो जित जितको अवस्थामा न्याय दिने ठाउँ भनेको न्यायिक समिति हो, त्यसमा मेलमिलाप केन्द्र पनि छ, वडा तहमा पनि छ, त्यो खालको उनीहरूलाई सामाजिक हिसाबमा पनि चेतनाको विकास गर्न नसक्नु त स्थानीय तहको पनि धेरै थोर कमजोरी रहन्छ,
एकदमै एकदमै कमजोरी रहन्छ। अब त्यो त अब यो अहिले स्थानीय सरकार गाउँपालिका अथवा नगरपालिकाले यो किसिमको सचेतना अभियान पनि सञ्चालन गर्नु पर्यो, मेलमिलाप के हो, यस सम्बन्धको यसको फाइदा के हो, यसको महत्त्व के हो, त्यो बुझाउनु पर्यो, त्यो बुझाएपछि बल्ल न आकर्षण बढ्छ, अदालतै जान अदालतको त्यो प्रक्रियामा जानुभन्दा हो मेलमिलाप राम्रो रहेछ, यो त स्थानीय स्तरमै विवाद समाधान हुने रहेछ भन्ने हामीले बुझाउन सकियो भने यसको अझै महत्त्व झल्किन्छ।
यो मेलमिलापको आधारभूत तत्त्वको रूपमा हामीले केलाई लिन्छौँ खास?
अब यसलाई छोटो शब्दमा भनियो भने यथार्थ न्याय पार्ने हो, रियल जस्टिस भन्छ नि यो मेलमिलापको, अरू कुनै विधामा अथवा कुनै पद्धतिमा यो देखिँदैन, रियल जस्टिस यथार्थ न्याय,
अदालतको प्रक्रियाबाट पाउने न्याय भन्दा मेलमिलापबाट प्राप्त भएको न्याय भनौँ न सन्तुष्टि फरक हुन्छ भनेर पनि भनिएको छ, अभ्यास पनि अलिक फरक खालको हुन्छ, तर कतिपय मेलमिलाप का विषयवस्तुहरू अदालत सिधै जाने गरेका छन्, त्यस्तो अवस्थामा अदालतले कसरी हेर्छ र अदालतले मेलमिलापकर्तासँग अथवा मेलमिलाप केन्द्रमा पठाउने व्यवस्था छ कि छैन, खास के छ कानुनी व्यवस्थाको हिसाबले?
अब यस्तो छ, अदालतमा हामी कहाँ दुई किसिमको मेलमिलाप ऐनले पनि व्यवस्था गर्यो, मेलमिलाप सम्बन्धी ऐनले, एउटा अदालतसँग सम्बन्धित मेलमिलाप, एउटा सामुदायिक मेलमिलाप, दुई किसिमको मेलमिलापको परिकल्पना गर्यो र त्यही हिसाबले चलिरहेछ। हामीसँग अहिले 77 जिल्ला अदालत छ, 77 जिल्लामा 77 जिल्ला अदालत छ, प्रत्येक जिल्ला अदालतमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ, त्यो मेलमिलाप केन्द्रमा अदालतमा आउने मेलमिलाप हुन सक्ने केसहरू है, अरू मैले भने न फौजदारी केसहरू मिलापत्र हुन सक्दैन नेपाल सरकार बाध्य हुने, तर मेलमिलाप हुन सक्ने विवादहरूलाई अदालतले अदालतको इजलासले त्यो मेलमिलाप हुन सक्ने विवादलाई मेलमिलाप केन्द्रमा पठाउँछ र मेलमिलाप केन्द्रमा सूचीकृत मेलमिलापकर्ताहरू हुनुहुन्छ र उहाँहरूले त्यो मेलमिलापको पद्धति अथवा प्रक्रियाद्वारा त्यो समाधान गर्ने।
तपाईँ आफै पनि मेलमिलापकर्ता हुनुहुन्छ, सामान्यतया घटना भइसक्यो अथवा समस्या निम्तिसक्यो भने अझ बढी मेलमिलापको त आफ्नो समस्या आफै समाधान गरौँ भन्ने हो मेलमिलापको
नारै त्यसै,
तर मेलमिलापको समस्या समाधानतर्फ भन्दा पनि अलि बढी आस्थाका हिसाबले मेलमिलापकर्ता छनौट गर्दाखेरि न्यायमा अलिकति धेरथोर प्रभाव पर्छ भन्ने पनि गरिन्छ, त्यस्तो अवस्था आउँछ?
मेलमिलापकर्ताको छनौटमा स्वाभाविक हो, कहीँ कहीँ देखिन्छ, अब स्वतन्त्रपूर्वक विवादका पक्षहरूलाई मेलमिलापकर्ता छनौट गर्न दिनुपर्छ, जस्तो अदालतको मेलमिलाप केन्द्र भनौँ अथवा सामुदायिक मेलमिलाप केन्द्र भनौँ अथवा यही गलकोट नगरपालिकाले स्थापना गरेको मेलमिलाप केन्द्रमा सूचीकृत मेलमिलापकर्ताहरूको सूची तयार गरिन्छ, त्यो सूचीमा मेलमिलापकर्ताहरूको योग्यता क्षमता पनि लेख्न सकिन्छ राख्न सकिन्छ, त्यो विवादका पक्षहरूलाई छनौट गर्न लगाउनु, उहाँहरूले छनौट गरेको मेलमिलाप स्वतन्त्रपूर्वक छनौट गरेको मेलमिलापकर्ताहरूले हेर्ने हो। अब त्यो आस्थाको आधारले अथवा
नाताको आधारले
त्यस्तो खालको पनि हुन सक्छ, त्यो देखिएको छ होइन।
अहिले मेलमिलापकर्ताले जसरी भए पनि मैले अगाडि पनि थोरै कुरा कोट्याउन खोजेँ, विवाद भइहाल्यो भने मेलमिलापकर्ताको भूमिका उनीहरूलाई जित जितको अवस्थामा उनीहरूको समस्या उनीहरू आफै राखेर समाधान गर्ने भन्दा पनि मध्यस्थताको भूमिका निर्वाह गरिदिने खालको देखिन्छ,
म त्यस्ता भन्दा नि यसलाई यसरी बुझाउँ, सहजीकरणको भूमिका र सहयोगको भूमिका त्यसरी बुझौँ मेलमिलापकर्तालाई। मेलमिलापकर्ताले आफैले यसो गर उसो गर भन्दैन, मेलमिलापकर्ताले विवादका पक्षहरूबाटै लिन्छ, उहाँहरूकै उहाँहरूले जे विकल्प दिनुहुन्छ, उहाँहरूले खोजेको समाधान जे समाधान खोज्नु भएको छ त्यो दिने प्रयास गर्छ भनौँ न मेलमिलापकर्ताले। अझ यसलाई जोडौँ, हामी के भन्छौँ भन्दाखेरि हाम्रो म उसमा मेलमिलापकर्ता को हो भन्ने कुरा पनि हामीसँग तालिमको दौरानमा आउँछ। हामी मास्टर कार्पेन्टर पनि भन्छौँ, मास्टर कार्पेन्टर भनेको सिकर्मी भनौँ न, विवादका पक्षहरू विवादको मुढा बोकेर आएका, त्यो मुढालाई उनीहरूले त्यो जुन मुढा बोकेर आएको छन् उनीहरूले के चाहन्छन् त, कुर्सी बनाउन चाहेको हो कि टेबुल बनाउन चाहेको हो कि, त्यो सबै कुरा मेलमिलापकर्ताले सिप मात्रै प्रयोग गर्छ, उसैलाई काट्न लगाउँछ, यसरी काट्नुहोस् यसरी काट्नुहोस् भनेर उहाँहरूले जे चाहनुहुन्छ त्यो चिज बनाइदिने काम छ मेलमिलापकर्ता।
कहिलेकाहीँ यस्तो पनि भन्ने गरिएको छ, प्रहरीलाई कुनै पनि घटना अथवा समस्याहरू हरेक पटक एकै प्रकृतिको आउँदैन, कहिले कुनै आत्महत्याको आउला, कहिले कुनै झगडाको आउला, कहिले कुटपिटको आउला, त्यो हिसाबले प्रहरीसँग पनि आउने समस्याहरू एकै प्रकृतिको हुँदैन, हरेक घटनामा एक प्रहरी विज्ञ हुनुपर्छ भनिन्छ। तर मेलमिलापकर्तालाई पनि समस्या त एकै प्रकृतिको आउँदैन, अप्ठ्यारो छ। यद्यपि मेलमिलापकर्ताले सहजीकरण सहयोगको भूमिकाको हिसाबले हरेक घटना नयाँ अनुभवको हिसाबले सिक्नुपर्छ,
एकदमै सिक्नुपर्छ। त्यसपछि जुन 48 घन्टे 8 दिने तालिम छ, जुन आधारभूत तालिम लिएको मेलमिलापकर्ता हुन्छ उसलाई त्यो सिप थाहा हुन्छ कि के गर्दाखेरि यो बढी भन्दा बढी विकल्प निकाल्न सक्छु भने उसले सिप सिकेको हुन्छ, त्यो सिपको प्रयोगद्वारा नै गर्न सक्छ। विवाद भनौँ न मेलमिलापको जुन कानुनले तोकेको छ, यी विवाद मेलमिलाप हुन सक्छन् भनेर जे जे भनेको छ, त्यो विवाद जुनसुकै विवाद आओस् सिपको प्रयोग गर्छ उसले, कुन सिप कहाँ प्रयोग गर्नुपर्छ उसले जानेको हुन्छ, त्यो सिपको प्रयोग गरेर नै विवाद समाधानतर्फ अगाडि बढ्छ।
स्थानीय तहमा न्यायिक समिति छ, संविधानत व्यवस्था गरेको न्यायिक समितिको 3 सदस्यीय कार्य समिति पनि छ, त्यसले व्यवस्थापनको हिसाबले न्याय दिनका लागि विभिन्न मेलमिलापकर्ताको क्षमता विकासका तालिम होस्, मेलमिलाप केन्द्र स्थापनामा सहजीकरण होस्, अथवा समस्या परेका व्यक्तिलाई सामान्य सहजीकरण, मेलमिलापकर्ताले मेलमिलापकै वातावरण नै सिर्जना गर्न सक्ने भयो, तर न्यायिक समितिले गरिरहेको समस्याको समाधान के छ भनेर प्रक्रियागत रूपमा हेर्न सक्ने भयो, तर विवाद मिलाउने काम चाहिँ न्यायिक समितिले गर्दैन। यद्यपि इजलासकै रूपमा स्थानीय तहमा हुनुपर्ने अदालतकै स्वरूप दिने गरिकन न्यायिक समितिको कार्यक्षेत्र हुनुपर्ने त्यस्तो खालको अवस्था, अथवा तपाईँ मेडिएसन नेपालको तर्फबाट देशभरको यो तालिमको दौडानमा रहँदाखेरि स्थानीय तहहरूको अभ्यास तिनीहरूको भूमिका कस्तो पाउनु भएको छ?
यस्तो छ, अब न्यायिक समिति अब अहिलेको जुन पुनर्संरचना भयो स्थानीय तहको, 3 तहको सरकार मध्ये स्थानीय सरकार पनि भनियो, स्थानीय सरकारमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको रूपमा न्यायिक समिति आयो। न्यायिक समितिको क्षेत्राधिकार अथवा काम जे के काम गर्ने हो स्थानीय सरकार सञ्चालन ऐनले भन्यो, केही विवादहरू उसले निरूपण नै गर्न सक्ने भयो, केही विवादहरू निर्णय नै गर्न सक्ने भयो, केही विवादहरू मेलमिलापको माध्यमद्वारा मात्रै हेर्न सक्ने भयो। स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था हेर्नुहुन्छ भने 13 विवाद उसले निरूपण गर्न सक्ने भयो,
न्यायिक समितिले 13 विवाद निरूपणै गर्न
मुद्दाकै रोमा हेर्न सक्ने भयो, त्यसरी कारवाही गर्न सक्ने भयो, तर त्यो कारवाही गर्नुभन्दा अगाडि पनि त्यसलाई पनि मेलमिलापको प्रक्रियाद्वारा समाधान गर्ने प्रयास चाहिँ गर्नुपर्ने भयो।
प्रक्रियागत हिसाबले मेलमिलाप केन्द्र मार्फत पनि अगाडि आउन सक्ने भयो, अथवा मेलमिलापकर्ता मार्फत पनि अगाडि आउन सक्ने भयो,
निर्णय गर्ने भनेर जुन अधिकार दिएको छ त्यसलाई पनि मेलमिलाप केन्द्रमा पठाएर प्रयास चाहिँ गर्नु पर्यो, त्यो नभएमा मात्रै निर्णय गर्नुपर्ने एउटा, त्यो एउटा राखियो। अर्को केही विवादहरू कस्तो राखियो भन्दाखेरि त्यसलाई त मेलमिलापको माध्यमद्वारा मात्रै मिलापत्र गर्न सकियो, यदि मेलमिलापको यो पद्धतिद्वारा मिलापत्र हुन सकेन अथवा मेलमिलाप हुन सकेन भने त्यसलाई चाहिँ अदालतमै
पठाउनु पर्छ, बाध्यकारी व्यवस्था। हामी मेडिएसन नेपालको बारेमा संक्षिप्त कुराकानी गर्छौँ, मेडिएसन नेपाल खास के हो, यसले के काम गर्छ, र कतिपय अवस्थामा यहाँहरू बिचमा पनि तपाईँ आफै मेडिएसन नेपालको कोषाध्यक्ष पनि हुनुहुन्छ, जिज्ञासा पनि आउँछ, मेडिएसन नेपालको प्राविधिक सहयोगमा तालिम कतै यो गैर सरकारी संस्था हो अथवा उसले डोनेट गरिरहेको कार्यक्रम हो कि भन्ने खालको पनि जनमानसमा भ्रम रहन्छ, खास मेडिएसन नेपाल चाहिँ के हो?
मेडिएसन नेपाल मेलमिलापको अभियान सञ्चालन गर्ने र यस सम्बन्धी तालिम प्रदान गर्ने संस्था हो। अब यो तालिम प्रदान गर्ने संस्था कसरी भयो भन्दाखेरि नेपालभर मेलमिलाप सम्बन्धी जे जे गतिविधि हुन्छन् अथवा मेलमिलाप केन्द्रहरू छन् त्यसको सबै अनुगमन, रेखदेख, पोलिसी बनाउने, नीति बनाउनेदेखि लिएर सबै हेर्ने एउटा केन्द्रीय निकाय छ जसलाई मेलमिलाप परिषद भनिन्छ, यो सर्वोच्च अदालतसँगै रामसापथ काठमाडौँमा छ। यो मेलमिलाप परिषदभित्र यो मेलमिलाप सम्बन्धी तालिम प्रदान गर्ने संस्थाहरू सूचीकृत भएका हुन्छन् अथवा मेलमिलाप परिषदले यो संस्था तालिम प्रदान गर्न उपयुक्त छ भनेर उसले स्वीकृत नगर्दासम्म अथवा आफ्नो रोस्टरमा सूचीकृत नगर्दासम्म अरू संस्थाले यो तालिम प्रदान गर्न सक्दैन। त्यसमा पनि त्यो तालिम गर्ने संस्थाभित्र मिडिएसन सम्बन्धी टिओटी टट ट्रेनर्स अफ ट्रेनिङ
ट्रेनिङ
ट्रेनिङ अफ ट्रेनर्स भनौँ न टिओटी टट लिएको हुनुपर्छ। त्यसमा जो जो ट्रेनरहरू हुनुहुन्छ एउटा टिओटी टट अनिवार्य गर्यो, मिडिएसनकै टट लिएको हुनुपर्छ, उहाँहरूले मात्रै ट्रेनिङ सञ्चालन गर्नुपर्छ। अर्को त्यो संस्था हुनु पर्यो जो मेलमिलाप परिषदमा तालिम प्रदायक संस्थाको रूपमा सूचीकृत भएको हुनु पर्यो, मेलमिलाप परिषदले स्वीकृत दिनुभएको हुनु पर्यो। त्यही अभियानमा हामी नगरपालिकामा पनि गर्छौँ, हामी विभिन्न बार इकाइहरू जिल्ला अदालत बार इकाइहरू उच्च अदालत बार इकाइहरूमा पनि हामी ट्रेनिङ सञ्चालन गर्छौँ। हामी विशुद्ध नगरपालिकाको अथवा गाउँपालिकाको आयोजनामा सञ्चालन हुन्छ, उहाँहरूको आन्तरिक व्यवस्थापनले गर्छ, हामी कुनै डोनर एजेन्सी अथवा विदेशी उसबाट ल्याएर गरेका छैन,
एनजिओको रूपमा चाहिँ काम गर्दैन
गरेको छैन।
थप चाहिँ अर्को एउटा जिज्ञासा के लाग्छ भने मेलमिलाप परिषदबाट सूचीकृत भएका मेलमिलापकर्ताहरू जुन टिओटीको कुरा पनि यहाँ ल्याइहाल्नु भयो, त्यो हिसाबले तालिम दिनुपर्ने, तालिम लिनुपर्ने, सूचीकृत पनि गर्नुपर्ने, तर कतिपय अवस्थामा कानुन व्यवसाय अथवा जिल्ला तहका अधिवक्ताहरूले वकिलहरूले आएर दिएको तालिमबाट पनि मेलमिलापकर्ता सूचीकृत भयो भनेर सुन्नमा आउँछ, त्यो खास आधिकारिक चाहिँ के हो त?
होइन, त्यसले आधिकारिकता प्रदान गर्दैन, यो त्यो आधिकारिकता प्रदान गर्छ। मेलमिलाप परिषदमा तालिम प्रदायक संस्थाको रूपमा सूचित भएको संस्थाले दिएको ट्रेनिङ हुनुपर्छ र ट्रेनरहरू यो टट लिएको मिडिएसन सम्बन्धी टट लिएको ट्रेनरहरूले दिएको र तालिम प्रदायक संस्था भएको जसले ट्रेनिङ दिएको छ 8 दिन 48 घन्टा जसले ट्रेनिङ दिएको छ त्यसमा मात्रै आधिकारिकता रहन्छ। र मेलमिलाप परिषदले पनि अहिले त छुट्टै छ, अहिले तालिमबाट पाउने प्रमाणपत्र एउटा भयो, यो तपाईँले तालिमबाट यो प्रमाणपत्र लिएर गएर तपाईँले मेलमिलाप परिषदमा निवेदन दिनुपर्ने हुन्छ, यो प्रमाणपत्र तपाईँको योग्यताको प्रमाणपत्रहरू त्यो सबै दिएपछि तपाईँलाई मेलमिलापकर्ता छुट्टै प्रमाणपत्र दिन्छ, तपाईँ मेलमिलापकर्ता हो भनेर छुट्टै प्रमाणपत्र दिन्छ उसले।
अहिले पछिल्लो स्थानीय तहहरूको अभ्यास के छ भने 48 घन्टा तालिम लिएपछि स्वतै मेलमिलापकर्ता
होइन, अब यस्तो छ फेरि, अब कानुनले के भन्छ भन्दाखेरि 25 वर्ष नागेको स्नातक तह उत्तीर्ण भन्छ, त्यो अदालती मेलमिलापको लागि है, सामुदायिकलाई चाहिँ छुट दिएको छ होइन, त्यसलाई अब लब्ध प्रतिष्ठित व्यक्ति समाजमा रुचाइएको व्यक्ति त्यस्तोलाई पनि भनेको छ सामुदायिकको हकमा, तर अदालती मेलमिलाप भन्नुहुन्छ भने तपाईँको स्नातक त उत्तीर्ण हुनैपर्छ, अहिलेको कानुन बाध्यता व्यवस्थाले 25 वर्ष नआएको स्नातक त उत्तीर्ण भएकै हुनुपर्छ। अब यहाँ हामीले जुन अहिले गलकोट नभामा तालिम सञ्चालन गरिरहेका छौँ, यहाँ तालिम लिने सहभागीहरूमध्ये स्नातक त उत्तीर्ण हुनुहुन्छ र सबै 25 वर्ष नआएकै हुनुहुन्छ, स्नातक उत्तीर्ण भएकोले यो प्रमाणपत्र पाएपछि अनि मेलमिलाप परिषदमा जान सक्नुहुन्छ, मेलमिलाप परिषदको वेबसाइट पनि हेर्न सक्नुहुन्छ, त्यसमा पनि छ, मेलमिलाप परिषदमा गएर मेलमिलापकर्ताको प्रमाणपत्र लिनको लागि उहाँहरूले निवेदन दिनुहुन्छ र मेलमिलाप परिषदले निर्णय गरेर उहाँलाई मेलमिलापकर्ताको प्रमाणपत्र दिने भन्ने निर्णय गरिसकेपछि प्रमाणपत्र आउँछ, त्यो प्रमाणपत्र लिएपछि तपाईँ यहाँ गलकोट नभादेखि रेखेर देखि सामुदायिक स्तरमा त हुने नै भयो, त्यो बाहेक तपाईँ जिल्ला अदालत उच्च अदालत सर्वोच्च अदालतसम्म सूचीकृत हुनको लागि निवेदन दिएर सूचीकृत हुन पनि सक्नुहुन्छ।
प्रक्रियागत हिसाबले 48 घन्टा तालिम सुरुवात हो,
हजुर एकदमै,
स्वतै मेलमिलापकर्ता चाहिँ होइन
एकदमै,
तर पछिल्लो अभ्यास चाहिँ कतिपय अवस्थामा 48 घन्टा तालिम लिएपछि मेलमिलापकर्ता बनेका अथवा प्रक्रियागत रूपमा चाहिँ अगाडि नबढेका अभ्यास पनि छ, त्यसका कारणले पनि यो जिज्ञासा मैले थप जोडेँ। जस्तो मेडिसिन नेपालले तालिम दिँदै गर्दाखेरि तालिम लिँदै गर्दाखेरि पनि रुचिका हिसाबले स्थानीय तहमा अझ बढी भनौँ न यो सामुदायिक मेलमिलापको अभ्यास गरिरहेका व्यक्तिहरूको रुचि चाहना चाहिँ खास के पाउनुहुन्छ?
हामीले जति पनि तालिम सञ्चालन गर्यौँ गर्दै आइरहेका छौँ देखिन्छ, अब हुन त त्यो तालिमले पनि प्रभाव पार्ने होला इन्ट्रेस्ट जगाउनमा, मेरै कुरा सोध्नुहुन्छ अथवा मलाई मेरो अनुभव सोध्नुहुन्छ भन्दाखेरि हामी त भर्खर भर्खर कानुन व्यवसाय पृष्ठभूमिको भएको हुँदाखेरि प्र्याक्टिसमा थिए, मेलमिलाप भने भर्खर भर्खर आउँदै थियो, त्यति बेला त गाह्रो थियो मेलमिलापको तालिम लिनलाई गाह्रो थियो
इतिहासकै हिसाबले 60 वर्ष काटेको अवस्था छैन नेपालमा
छैन एकदमै गाह्रो थियो त्यति बेला हामीले पिए गरेर तालिम लियौँ भनौँ न आफैले पैसा लगानी गरेर नै तालिम लिन नपाएको हुँदाखेरि जुन जुन तालिम आयोजना हुन्थ्यो त्यतिखेर नपाएपछि हामीलाई त्यो तालिम लिन इन्ट्रेस्ट थियो अनि हामीले आफैले पिए गरेर तालिम लियौँ आदरणीय गुरु हाम्रो महेन्द्र प्रसाद सर जो हामी मेलमिलाप विज्ञ भन्छौँ उहाँ निरन्तर लागिरहनु भएको छ उहाँसहितबाट हामीले ट्रेनिङ लियौँ ट्रेनिङ लिएपछि एक किसिमको इन्ट्रेस्ट पैदा भयो यो भनौँ न यो समाधान विवाद समाधान गर्ने यो पद्धति एकदम मन पर्यो त्यसपछि यो अभियानमा लाग्यौँ त्यही भएर यो इन्ट्रेस्ट हुनेहरू चाहिँ लाग्नु भएको छ हामीले जहाँ जहाँ तालिम दिएर आएको छौँ राम्रो छ कतिले विवाद समाधान फोन पनि गर्नुहुन्छ हामीलाई सर यसरी मिलाइयो है यो विवाद यो यस्तो विवाद यसरी मिलाइयो है भनेर फोन पनि गर्नुहुन्छ अब यो इन्ट्रेस्ट रुचि राखेर अगाडि बढ्यो भने एकदमै राम्रो विधा किन अदालतसम्म पुग्नु परेन त्यतिको खर्च बेहोर्नु परेन झन्झट बेहोर्नु परेन भनौँ न समयको खर्च पनि भएन स्थानीय स्तरमा हुने नै विवाद समाधान हुने हुँदाखेरि त्यो किसिमको महत्त्वलाई लिएर अगाडि बढ्यो भने त एकदमै होपफुल आशाफुल एकदम
अब हामी कुराकानीको अन्तिम चरणमा पनि छौँ
हजुर
सामान्यतया मेलमिलापकर्ताले गर्ने मेलमिलाप भन्दा पनि बढी समस्या लिएर आउने समस्या समाधानको लागि न्यायको प्रतिमूर्ति मेलमिलापकर्ता हुन् भनेर जो बुझ्नुहुन्छ मेलमिलापकर्तालाई मेलमिलापकर्ताको आचरण व्यवहार भाषा शैलीको हिसाबले के हुनुपर्छ
एकदमै तपाईँले भन्नुभयो हामी कहाँ त्यही भएर हामीले तालिमको दौरान पनि छ हाम्रो कोर्समा पनि छ मेलमिलापकर्ताको छुट्टै आचार संहिता छ मेलमिलापकर्ताले गर्नुपर्ने काम के काम गर्नुपर्छ उसले गर्न नहुने काम के हो त्यो सबै आचार संहितामा राख त्यो आचार संहिता बमोजिम मेलमिलापकर्ता अगाडि बढ्छ उसको आचरण के हो उसको शैली निष्पक्षता हुनुपर्छ कि पर्दैन तटस्थता देखाउनु पर्छ कि पर्दैन इमान्दारिता देखाउनु पर्छ कि पर्दैन भन्ने कुरा त्यो सबै आचार संहिताले बोल्छ हाम्रो तालिमको दौरान पनि त्यो सबै कुरा आउँछ मेलमिलापकर्ताको हुनुपर्ने गुणहरू के गुणहरू राख्नुपर्छ भन्ने कुरा तालिममा पनि आउँछ त्यो सबै आउँछ त्यो आचार संहिताले पनि उसलाई बाँधेको हुन्छ मैले यो गर्नुपर्छ
कतिपय अवस्थामा जस्तो स्थानीय तहहरूको कानुन अनुसार भनौँ न सरकार सञ्चालन ऐन अन्तर्गत पनि स्थानीय तह आउने भनेको कुनै राजनीतिक दलको पृष्ठपोषणबाट आएको व्यक्ति नै उपप्रमुख हुने र स्वत ऊ नै न्यायिक समितिको संयोजक हुने व्यवस्था संवैधानिक व्यवस्था छ मेलमिलाप गर्दा पनि राजनीतिक हिसाबले आस्थावान अथवा भनौँ सक्रियताका हिसाबले काम गरिरहेका व्यक्तिहरू मेलमिलाप गर्दा बन्दाखेरि त्यसले निष्पक्षता अथवा तटस्थता निभाउन सक्ला नसक्ला त्यो दोस्रो पक्ष रहन्छ यद्यपि सामान्य समस्याको समाधान गर्नका लागि समस्या लिएर आउने व्यक्तिहरूलाई त अलिकति फरक खालको अनुभूति हुने अथवा त्यस्तो व्यक्तिलाई मेलमिलापकर्ताको तालिम लिन मिल्ने नमिल्ने खास के हुन्छ सर यसमा
अब त्यसलाई ठ्याक्कै मेलमिलापकर्ताको तालिम लिन नमिल्ने त भन्न मिलेन होइन तर त्यो हजुरले भन्नुभएको जुन आस्थाको हिसाबले त देखिन्छ अहिले जुन अब एउटा राजनीतिक पृष्ठभूमिमा आएको व्यक्तिहरू हुनुहुन्छ न्यायिक समितिमा हुनुहुन्छ अथवा नगरसभामा हुनुहुन्छ जो ट्रेनिङ लिनुहुन्छ वार्ड अध्यक्षहरूज्यू देखिन्छ अब यो फलानाको पार्टी भएपछि यो फलानाको पार्टी हुन्छ त्यो उतैतिर ढल्किन्छ भन्ने एउटा सोच त मानवीय स्वभाव हो स्वाभाविकै हुन्छ अब अर्को पार्ट के हो भने आस्था बिनाको मान्छे पनि हुँदैन कुनै न कुनै आस्था त बोकेर आएको हुन्छ तर त्यसलाई देखाउन सक्नुपर्छ म तटस्थ बसेर यो विवाद समाधानमा विवाद समाधानको पद्धति अथवा मेलमिलाप प्रक्रियालाई अगाडि बढाउन सक्छु भनेर त्यो अगाडि नै हाम्रो ट्रस्ट बिल्डिङ भन्ने हुन्छ नि विवादका पक्षहरूको विश्वास जित्ने वातावरण त्यो त मेलमिलापकर्ताले बनाउनु पर्छ
मनले गर्ने निर्णय र दिमागले गर्ने निर्णय अलिकति फरक हुन्छ भन्ने आशयमा पनि त्यो प्रश्न मैले
एकदम
मेलमिलापकर्ताले गर्नुपर्ने त मनले बुझ्नुपर्ने उसका समस्याहरू
एकदमै
के कारणले गर्दाखेरि उसको समस्या निम्तिएको हो भन्ने कुरा जड कुरा पत्ता नलगाएसम्म मेलमिलापकर्ताले समस्या समाधान गर्न सक्छ
एकदमै अब यस्तो हुन्छ जतिखेर विवाद आउँछ नि हामी कहाँ विवाद देखिन्छ सर्फेसमा देखिन्छ विवाद त्यो विवाद नहुन पनि सक्छ अगाडि सर्फेसमा देखिहाल्छ भित्र समस्या के हो त्यो त थाहा हुँदैन विवाद त अर्को रूपमा आएको हुनसक्छ नि कुनै विवाद देखिएको विवाद एउटा होला भित्री समस्या अर्को हुनसक्छ व्यक्ति र समस्या हामी अलग गर्छौँ यो मेलमिलाप पद्धतिमा मेलमिलाप प्रक्रियामा सुरुमा व्यक्ति आउँछ र व्यक्तिको समस्या के हो पहिचान गर्छौँ र व्यक्तिलाई अलग गर्छौँ अनि समस्या केन्द्रित भएर विवाद समाधान गर्ने कार्यमा अगाडि बढ्छ
हुन्छ हामी यो न्यायिक संवाद रेडियो कार्यक्रमको अन्त्यमा छौँ व्यस्त समयका बावजुद पनि स्टुडियोसम्म आएर विशेष गरी मेलमिलापकर्ताको अभ्यास मेलमिलापप्रति आम मानिसहरूको बुझाइ र न्यायिक समितिले गरिरहेका अभ्यासहरूको बारेमा जानकारी दिनुभयो मेलमिलापकर्ता तथा मेडिएसन नेपालका कोषाध्यक्ष विमल सर तपाईँलाई धेरै धेरै धन्यवाद
हस् धन्यवाद मलाई पनि केही कुराहरू राख्ने अवसर दिनुभएकोमा कलकट रेडियो एफएमलाई हार्दिक धन्यवाद दिन चाहन्छु हस्
हुन्छ धन्यवाद कार्यक्रम न्यायिक संवादको आजको श्रृङ्खलामा हामीले विशेष गरी मेलमिलापकर्ताले गरिरहेको अभ्यास र मेलमिलापकर्ताप्रति आम मानिसको बुझाइ धारणा र चिन्तन, पछिल्लो समय हामीले मेलमिलाप कसरी गर्ने, हाम्रो समस्या हामी आफै समाधान गर्ने उपाय के हुन सक्छन्, यो विषयसँग सम्बन्धित रहेर मेडिएसन नेपालका कोषाध्यक्ष तथा आफैमा पनि मेलमिलापकर्ता विमल गेवालीसँग कुराकानी गरेका थियौँ। सामान्यतया गलगुड नगरपालिकाले अहिले 48 घण्टे आधारभूत मेलमिलाप सम्बन्धी तालिम सञ्चालन गरेको छ। तालिमको दौरानमा पनि मेलमिलापकर्ता उत्पादन क्षमता विकास, अझ यसलाई आम हिसाबले भन्ने हो भने सामुदायिक मेलमिलापको अभ्यासमा मेलमिलापकर्ताको क्षमता विकासका लागि पनि आधारभूत तालिम सञ्चालन गरिरहेको छ। तालिमबाट उत्पादित अथवा भनौँ क्षमता विकास भएका व्यक्तिहरूको मेलमिलापकर्ता सूचीकृत बन्नका लागि गर्नुपर्ने प्रक्रियागत अभ्यासहरूको बारेमा पनि कुराकानी गर्यौँ। यो कुराकानी सँगै आजका लागि कार्यक्रम न्यायिक संवादका लागि सुटाएको निर्धारित समय सकिने लागेको छ। गलकुट नगरपालिका सँगको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम न्यायिक संवाद तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुन्छ, जसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0684120043 फोन गर्न सक्नुहुन्छ। galkutfm@gmail.com मा इमेल पनि गर्न सक्नुहुन्छ। आजको कार्यक्रम न्यायिक संवादको यो श्रृङ्खलाबाट प्रविधि संयोजनका मित्र निराजन बगालेप्रति विशेष आभार व्यक्त गर्दै आवाजबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि रेडियो गलकुट सुन्दै गर्नुहोस्। नमस्कार।